You're with SBS Radio. Find more great stories in your language at sbs.com.au.
र श्रोतावृन्द, अब समय भएको छ आर्थिक विषय सम्बन्धी कुराकानी गर्ने. प्रत्येक महिनाको पहिलो आइतबार आज भएकोले सेप्टेम्बरको एक तारिक पहिलो दिन र यस महिनाको पहिलो आइतबार भएकोले आर्थिक सल्लाहकार विश्वास भट्टराई अहिले हाम्रो साथमा फोन लाइनमा हुनुहुन्छ. विश्वासजी नमस्ते र स्वागत छ महिनाको स्प्रिङ सिजनको पहिलो दिनमा.
हजुर रिजस्ती, धन्यवाद. स्प्रिङको आजदेखि स्प्रिङ पनि सुरु भयो अफिसियली.
अब अक्सनहरूमा पनि अब स्प्रिङ सिजनमा अलिकति धेरै नम्बरहरू बढ्छ भन्ने खालको कुराहरू पनि हुन्छ नि होइन?
हजुर, अब त्योभन्दा नि अक्सन त अहिले राम्रै भइरहेछ लास्टको वान मन्थदेखि सिडनीमा है. राम्रै नम्बर आएको छ. अब तपाईँले भने जस्तो स्टक चाहिँ एकदमै कम छ मार्केटमा हेर्नुहोस् होइन. तर होपफुल्ली हामीलाई के आशा छ भने तपाईँले भने जस्तो ट्रेडिसनली स्प्रिङ चाहिँ वान अफ द बेस्ट टाइम अफ द इयर हो. त्यही भएर अब होपफुल्ली चाहिँ नेक्स्ट कपाल अफ विक्समा हामीले अलिकति बढी स्टक्सहरू मार्केटमा आउँछ कि भन्ने आश गरेको छ.
अब रिजर्भ ब्याङ्कको ब्याज दरमाथि पनि कुरा, अहिले अब संयुक्त राज्य र चिनबिचको यो व्यापार द्वन्द चलिरहँदा अब आजदेखि औपचारिक रूपमा दुवै पक्षद्वारा आफ्नो एक अर्कामाथिको कर बढाउने जुन नीति आजदेखि लागू हुँदैछ होइन. अब यस अन्तर्गत अब अस्ट्रेलियाली रिजर्भ ब्याङ्कले पनि अब आउँदा अब यही सेप्टेम्बर महिनामा नि अथवा आउँदा महिनाहरूमा अझ ब्याज दर घटाउन सक्ने भन्ने कुराहरू आइरहँदाखेरि चाहिँ अब एउटा युरोपेली राष्ट्र डेनमार्कमा रहेको एउटा ब्याङ्कले चाहिँ विश्वमै पहिलोपटक -0.5% वार्षिक ब्याज दरका साथ नयाँ घर किन्न चाहनेहरूलाई चाहिँ अब ऋण उपलब्ध गराउने सुरु गरेको छ होइन. अब जसको मतलब चाहिँ अब ब्याङ्कबाट पैसा लिँदा उल्टो ब्याङ्कले नै पैसा दिने ग्राहकहरूलाई भन्ने जस्तो खालको कुरा आएको छ. के छ यो, के हो यो खास, कतिको सुन्नु भएको छ तपाईँले यसबारे?
अब यो नेगेटिभ मोर्गेज भन्ने कुरा टर्म्समा आएको हो, प्र्याक्टिकलीमा चाहिँ अलिकति गाह्रै हुन्छ है. अब हुन त युरोपमा त यो भएको धेरै नै भइसक्यो किनभने जिरो इन्ट्रेस्ट रेट भएको हो. तपाईँले भनेअनुसार खास ब्याङ्कले चाहिँ अफिसियली चाहिँ अब जति लोन लिएको छ मान्छेले त्यो लोनलाई रिपे गर्दाखेरि इन्ट्रेस्ट मात्रै इन्ट्रेस्ट चार्ज नगर्ने, सिधै प्रिन्सिपल तिर्ने. अब अलिअलि कम्पोनेन्ट चाहिँ अब इन्सेन्टिभको हिसाबले तपाईँको के भन्छ अब जस्तै 2000 मन्थली हाल्नु भएको छ नि, इन्सेन्टिभको हिसाबले 2020 चाहिँ तपाईँको प्रिन्सिपलमा कम गर्दाखेरि चाहिँ टर्म लोनले चाहिँ नेगेटिभ इन्ट्रेस्ट भन्ने हो. अब अफिसियली त्यो भन्दैमा तपाईँलाई नेगेटिभली 1-2% इन्ट्रेस्ट रेट दिन चाहिँ होइन. त्यो सिनारियो अस्ट्रेलियामा आउन चाहिँ अलिकति गाह्रै होला. किन भन्दाखेरि अब अनि होइन किन भन्दाखेरि अनेस्टीमा अहिलेको सिनारियो के छ भन्दाखेरि तपाईँको अहिले 1% रिजर्भ ब्याङ्कको क्यास रेट छ. तपाईँको ब्याङ्कहरू एभरेजमा भेरिएबल रेटहरू भनौँ न 3.5 जस्तो छ है. भनेपछि अझ पनि त्यो तपाईँको बफर एकदमै हेभी छ. अब रिजर्भ ब्याङ्कले हो तपाईँले भन्नुभयो जस्तो अहिले ट्रेड वारदेखि लिएर रिटेल रिसेसनदेखि अनइम्प्लोइमेन्टको एकदमै अनसर्टिनी भएर हामीले फेब्रुअरीसम्म प्रोब्ली दुइटा अर्को रेट कट चाहिँ देखिरहेछौँ जस्तो छ अहिलेको हिसाबले. अब कुरा के हुन्छ भने यदि रिजर्भ ब्याङ्कले 0.5% घटायो भने होइन दुईवटा रेट कट गरेर 0.5 50 बेसिस घटाउँदा पनि अर्को 0.5% चाहिँ इन्ट्रेस्ट रेट पनि कट होला, 3%सम्म आउला. तर ब्याङ्कहरू अल्टिमेटली फेरि के बुझ्नुपर्छ हामीले भन्दाखेरि तपाईँको रिजर्भ ब्याङ्कले ब्याङ्कहरूलाई लोन दिँदैन है. अब यदि रेट यदि रिजर्भ ब्याङ्कले 0% झार्यो भने पनि ब्याङ्कहरूले अहिले पनि फन्डिङ कि त डिपोजिटहरू उठाउनुपर्ने हुन्छ कि ओभरसिज मार्केटमा उठाउनुपर्ने हुन्छ, त्यसले गर्दा फन्ड कस्ट अझ पनि हुन्छ. 0.5 झार्दाखेरि 0.5 झर्ला, तर 0.5 0 झार्दा चाहिँ अरू इलास्टिक चाहिँ छैन किनभने ब्याङ्कहरूले झार्ने हामीले देख्दैनौँ. रिजर्भ ब्याङ्कले झार्न औपचारिक नदेख्ला, झार्दाखेरि कुनै इफेक्ट नहुने हो भने त उनीहरूलाई झार्न पनि होला, झार्न पनि फाइदा नहुने होला होइन. त्यो हिसाबले चाहिँ मलाई लाग्छ 0.5 मुनि झर्न चाहिँ
अस्ट्रेलियामा अहिलेलाई माइनसमा ब्याज दर हेर्न नपाइने जस्तो लाग्छ.
किन अस्ट्रेलियाको यिनी एक्चुअली बोरिङ चाहिँ फरेनमा टाइड अप हुने भएको हिसाबले मलाई लाग्छ हाम्रो जिरो नै भइदियो भने पनि हाम्रो एभरेजमा त्यति तलमा चाहिँ हामी नेगेटिभमा त होइन, अलि क्लोज टु जिरो पनि नपुग्ला जस्तो लाग्छ मलाई.
अब ब्याङ्कहरूकै अब कुरा अहिले जब हुन्छ नि, अब त्यो अस्ति नै हामीले केही समय अगाडि पनि कुरा गरेको थियो जुन यो एप्राद्वारा अलिकति ब्याङ्कहरूलाई अलिकति लचकता अप्नाउनु दिने ऋण दिने सम्बन्धमा भन्दाखेरि अहिले चाहिँ अब भाउहरू पनि अब बढ्दै गएको भन्ने खालको कुराहरू आएको छ. मान्छेहरूलाई ऋण लिन सजिलो भयो, अब घरहरूको भाउ बढ्दै गयो भन्ने खालको कुराहरू पनि आइरहेको छ. कतिले बढिरहेछ अहिले सिडनी मेलबर्न जस्तो सहरहरूमा?
सिडनीको कन्टेक्स्टमा भन्ने हो भने है अब लास्ट योभन्दा पहिलाको महिना 0.1 थियो, यसपालि 0.2 ग्रोथ भएको छ. मेलबर्नमा पनि 0.1 र 0.2 छ अपोजिट उसमा है. सिडनी र मेलबर्न दुइटैले पोजिटिभ ग्रोथ गरेको छ हेर्नुहोस् यो लास्ट 2 मन्थ्समा हो. एकदम मार्जिनल हो तर ट्रेन्ड चाहिँ डेफिनेटली अपवर्ड छ. ब्रिस्बेनले चाहिँ अस्तिको जुलाईको एन्डमा चाहिँ नेगेटिभ गरेको थियो है भने ब्रिस्बेन चाहिँ अलिकति स्टल भएको छ अहिले फेरि. तर हामीलाई के लाग्छ भन्दाखेरि सर्ट टर्म हो, जब सिडनी र मेलबर्नमा अलिकति एटेन्सन फोकस हुन्छ, ब्रिस्बेन नेचुरली अलिकति तलबा हो, मार्केट एडजस्टमेन्ट मात्रै हो. जहाँसम्म लोन लिने छ अलिकति रिल्याक्स चाहिँ तपाईँले भने जस्तो ब्याङ्कको जुन स्ट्रेस टेस्ट या बेन्चमार्क लेभल हुन्छ त्यो झारिदिएपछि अलिकति बरोइङ एलाउन्समा चाहिँ 5-10% फरक भएको छ. त्यो भने के भने जस्तै कसरी 600,000 बरो गरेर पहिला पाउनुहुन्थ्यो भने अहिले उहाँले 640-660 पाउनुहुन्छ होला, त्यतिसम्मको छ. तर एट द सेम टाइम अब हामीले के देख्छौँ होला भन्दाखेरि नेक्स्ट फ्यु मन्थ्समा एक्सपेन्स जस्तै तपाईँले लोन लिँदाखेरि तपाईँको आफ्नो खर्च र तपाईँको खर्चको लागि चाहिँ अलिकति टाइटनिङ हुन्छ होला जस्तो लाग्छ मलाई.
त्यही हामीले केही समय अगाडि पनि समाचारमा सुनेको थियो, यो ब्याङ्कहरूले चाहिँ मान्छेले हप्तामा कतिपटक पिज्जा खानुहुन्छ अथवा नेटफ्लिक्स यो स्ट्यान्डहरूको सब्सक्रिप्सन छ कि छैन भन्ने त्यस्तोहरू पनि सोध्ने गरेको भन्ने त्यो भनाइहरू अलिक त्यो अहिले पनि त्यस्तै छ कि कस्तो.
जेनरली स्पिकिङ के भन्ने चलन छ भन्दा तपाईँ यदि 2 या 3 महिनासँग रेगुलरली भएको खर्चलाई चाहिँ एक्सपेन्स मानिन्छ होइन. त्यही भएर नेटफ्लिक्स जस्तो कुराहरू त तपाईँको अनगोइङ भयो भने त्यसलाई डेफिनेटली किनभने वान अफ हुँदैन, त्यो एक्सपिरियन्सको बारेमा हुन्छ. यस्तो कुरा हो, यो चाहिँ अलिकति फाइन ट्युनिङ गर्न बाँकी नै छ हेर्नुहोस् अनेस्टीमा होइन. किनभने यो पोलिसी सुरु भएको हाम्रो 6-7 महिना भयो, अझ पनि प्राय इन्स्टिट्युसन एसिक इटसेल्फ पनि यसलाई फाइन ट्युनिङ गरेर एउटा ब्यालेन्स एप्रोचमा ल्याउन खोजिरहेछ. अब त्यो भन्दैमा फेरि कस्तो पनि भइरहेछ भन्दाखेरि मार्केट एकदम फास्ट मुभिङ भएर नयाँ नयाँ चिज जस्तो नेटफ्लिक्स जस्तो कुराहरू तपाईँले ल्याउनु भयो, नयाँ नयाँ एक्सपेन्सहरू पनि आइरहेछ. त्यसले गर्दा त्यो सबैलाई बिल्ट इन गरेर एउटा राम्रो वर्किङ सिस्टम बनाउन चाहिँ प्रायः अझ पनि टाइम लाग्छ होला. ब्याङ्कहरू गर्दैछन् तपाईँलाई. अब अर्को के पनि आउँदैछ भन्दाखेरि सबै ब्याङ्कहरूले चाहिँ जहाँ तपाईँको ट्रान्जेक्सन एकाउन्ट हुन्छ उनीहरूले क्याटेगोराइज गरेर एउटा एक्सपेन्सको क्याटेगोरी बनाउने क्रममा छ यो. अनि त्यो चाहिँ तपाईँको पोर्टेबल हुन्छ भनौँ न. फर इक्जाम्पल प्रपोज तपाईँले ब्याङ्क एमा तपाईँको एकाउन्ट छ अरे, तपाईँको स्यालेरी आउँछ, तपाईँले ब्याङ्क बीमा लोन लिनुभयो भने चाहिँ ब्याङ्क एले तपाईँले त्यो स्टेटमेन्ट माग्दाखेरि उसले त्यो एक्सपेन्स पनि सबै गरेर दिन्छ कि, लाइक एक्सपेन्स क्याटेगोरी तपाईँलाई थ्री मन्थ्सको 6 महिनाको बनाएर दिन्छ. त्यो मोडेल ल्यायो भने चाहिँ प्रोब्ली यसमा यो मोर रियलिस्टिक पनि हुन्छ अनि मोर एक्युरेट पनि हुन्छ होला. हो त्यो मोडल चाहिँ अब हामी खास 4-5 महिनामा यो चाहिँ प्रायः जस्तो मेजर ब्याङ्क्सहरू या मेजर फाइनेन्सियल इन्स्टिट्युसनहरूले ल्याउँछ जस्तो.
र श्रोताबिन हामी कुरा गर्दैछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग. एसएमएस हाम्रो नम्बर हो 0429996263, 0429996263. र यदि तपाईँ घर किन्ने सम्बन्धी अथवा कुनै आर्थिक विषय सम्बन्धी प्रश्न सोध्न चाहनुहुन्छ भने तपाईँले हामीलाई एसएमएस पठाउन सक्नुहुन्छ. र विश्वासजी एकचोटि अब अन्डर राइटिङबारे पनि कुरा गरिहालौँ है. र अब भिक्टोरिया सरकारले चाहिँ अब गलत काम गर्ने रियल इस्टेट एजेन्टहरूमाथि कारवाहीलाई बढाएको भनेर बताएको छ. अब सरकारको अनुसार चाहिँ अब भिक्टोरिया सरकारको अनुसार गए आर्थिक वर्षमा 29 रियल इस्टेट एजेन्टहरूलाई चाहिँ झन्डै $2,00,000 बराबरको जरिवाना तिराइएको थियो भनेर भनाइएको छ. अब खास यो अन्डर राइटिङ भनेको के हो एकचोटि बुझाइदिनुहोस् न हामीलाई.
हेर्नुहोस् अब रियल इस्टेटमा सबभन्दा ठुलो कुरा हेर्नुहोस् 2-4 कुराहरू छ है. अब रियल इस्टेट भनेको वान अफ द अब सबभन्दा खास भन्यो भने रियल इस्टेट इज भेरी क्रिटिकल. किनकि कसैको पनि ट्रान्जेक्सनमा कुनै पनि घर किन्न गर्न अस्ट्रेलिया जस्तो कन्ट्रीमा रियल इस्टेटको हेभिली युज हुन्छ होइन, मान्छे इन्भल्भ हुन्छ. तर यसमा प्रब्लम के छ भन्दाखेरि यसमा भएको मान्छेहरूको काम चाहिँ अनइथिकल र अनमोरल भएको बढी देखिन्छ होइन. अनराइटिङ कुरा अरू कुरा भन्ने कुरा पनि तपाईँले गर्नुभयो, जस्तै कस्तो भने ट्रस्टवर्थीसिप नभएको होइन. अब त्यसमा अब हुन त एउटा पैसाको जब कुरा हुन्छ त्यहाँ फाइनेन्सियल क्राइम्सहरू डेफिनेटली हुन्छ, तर त्योभन्दा नि प्राय मान्छेहरू फँसेकोमा चाहिँ फाइनेन्स भन्दा पनि इथिकल र मोरल ग्राउन्ड्समा हो होइन. लाइक अब प्रमिस गरेको कुरा डेलिभर नहुने होइन, कुनै कुरा तपाईँलाई भनेको छ भने त्यो अनुसार नहुने त्यस्तो कुराहरूलाई चाहिँ अब यो गर्न चाहिँ भिक्टोरियन गभर्मेन्ट होइन एज अ न्यू साउथ वेल्स रियल इस्टेटले पनि धेरै गरेको थियो. यहाँ पनि धेरैलाई फाइन्सहरू लगाएको छ लास्ट इयरमा, जस्तै अन्डर कोटिङको कुरा पनि हामीले गरेका थियौँ.
के अन्डर राइटिङ भन्ने चाहिँ एकचोटि के हो अलिकति सजिलोसँग बुझ्नु पर्दाखेरि.
यो सबै कुराहरूलाई सबै होइन अन्डर राइटिङ भनेर खास फिजिकली उसमै छैन होइन. अन्डर राइटिङ भनेको यस्तो कुराहरूलाई अन्डरलाइनिङ गर्ने कुराहरू, कुनै पनि माथि बोलेको कुरामा तल नभएकोहरू जस भनेको अन्डर राइटिङ भन्छ. त्यसमा अन्डर कोटिङ पनि पर्छ.
अब घरको अब वास्तविक भन्दा कम भावको विज्ञापन गर्ने अब ग्राहकहरूलाई
त्यो पनि हुन्छ. अर्को फल्सिफाइङ इन्फर्मेसन दिने पनि हुन्छ. अब कति कुरामा फर इक्जाम्पल भनौँ न, तपाईँले एउटा घर राख्नु भएको छ, जब तपाईँको रियल इस्टेटलाई थाहा छ कि यो घरमा अब टर्माइट इन्सपेक्सन भएको छ भने त्यो कुरा डिस्क्लोज गर्ने कि नगर्ने बायरलाई, कतिले डिस्क्लोज विथहोल्ड गर्छ. अब लिगल्ली मेबी एक्सेप्टेबल हुनसक्छ कुनै सिनारमा, किन लिगल्ली के भन्छ भने तपाईँलाई दुइटै पार्टीको बिचमा डिस्क्लोज गर्नुपर्ने जरुरी छैन, तपाईँ भेन्डरको साइडमा हो भन्छ. तर मोरली इथिकली त फेरि थर्ड पार्टी त राम्रो त भएन नि, थाहा हुँदा हुँदै पनि फल्ट फुट. जस्तै त्यो यदि तपाईँ कार सेल्सम्यान भएर बिग्रेको गाडी बेच्या भए द्याट वुड बिन अ क्राइम, होइन हो त्यस्तो कुराहरू छ, त्यस्तो कुराहरूलाई चाहिँ गभर्मेन्टले कसरी गर्छ, रियल इस्टेट बडीले कसरी गर्छ भन्ने कुरालाई लिएर यो उसको विवादमा भएको हो. अब त्यो बाहेक अब फाइनेन्सियल क्राइम भनेको चाहिँ तपाईँको अब मान्छेले ट्रस्ट, अब तपाईँलाई थाहा छ रियल इस्टेटमा घर किन्दाखेरि ट्रस्टमा एकैचोटि पैसा जम्मा गरिदिन्छ होइन, अब त्यसलाई मिसम्यानेज गर्नेहरू पनि हामीले देखेका छौँ.
ट्रस्टमा राखेको पैसा रियल इस्टेट एजेन्टले आफ्नैलाई खर्च गरेहरू कुराहरू होइन,
किनभने अब रियल इस्टेटको ट्रान्जेक्सन जस्तै भनौँ न तपाईँले 500,000 पाँचवटा प्रपर्टी बेच्नुभयो भने लिटरली तपाईँसँग 250,000 10% डिपोजिट हिसाबले तपाईँको ट्रस्ट एकाउन्ट बस्छ. सेटलमेन्ट नहुन् जस्तो तपाईँले त्यो पैसा आफ्नो ट्रस्ट एकाउन्ट राख्नुपर्छ. अब कतिले हो तपाईँले भने जस्तो खास त्यो पैसा टेक्निकली तपाईँले छुन नपाउने हो, तर मान्छेसँग एक्सेस भएपछि र जरुरी भएपछि मान्छेले धेरै काम गर्छ होइन, त्यसले गर्दा त्यसलाई कसरी म्यानेज गर्ने, त्यसलाई कसरी रेगुलेट गर्ने भन्ने कुरा चाहिँ अहिलेको रियल इस्टेटमा च्यालेन्जिङै हो.
तर अब स्टे कन्ट्री वाइज नै त्यस्तै रुलहरू त अब समान नै होला नि होइन, अब कोही रियल इस्टेट चाहिँ अलिकति ठगी गरेको जस्तो आफूलाई लाग्यो भने त्यो रिपोर्टिङ गर्ने उहरू निकायहरू
यसमा एकदमै एक्टिभ छ. रियल इस्टेट एजेन्टहरूबाट कुनै पनि मिसगाइडेड भएको इन्फर्मेसनहरू छ भने ओ डेफिनेटली यो चाहिँ एकदमै के भन्छ तपाईँको फेयर ट्रेडिङ यसमा एकदमै एक्टिभ छ, उनीहरूले यसलाई भेरी सिरियस किसिमले लिन्छ. अर्को कुरा तपाईँलाई अहिले पनि मैले भने मिसकोटिङ जस्तै तपाईँको प्रपर्टी 500,000 प्राइस रेन्जमा छ भने जेनरली के पनि हामीले देखेका छौँ भन्दाखेरि जस्तै अर्को पनि हामीले के पनि देखेका छौँ भन्दाखेरि तपाईँको त्यो प्राइस प्रपर्टीलाई 450 भनेर मान्छे तान्ने होइन, मान्छे तान्ने. अर्को हामीले के पनि देखेका छ भन्दाखेरि तपाईँको रियल इस्टेटमा मेन चाहिँ पैसाको पनि अलिकति हेलामेला भए बढी देखिन्छ. त्यो भने मतलब के भन्दाखेरि अब रियल इस्टेटको लागि हेर्नुहोस् पैसाहरू प्रोजेक्टहरू चाहिन्छ होइन, फर इक्जाम्पल सब डिभिजन गर्न भनौँ न, त्यो पैसा कहाँबाट आयो कस कहाँबाट आयो पैसा, त्यसको त्यसको पनि हिनामिना त्यो ट्रान्सपेरेन्सी छैन होइन. त्यही भएर अर्को कुरा कस्तो भन्दाखेरि त्यो त्यो प्रोजेक्टमा पैसा हाल्नुभन्दा पहिला जस्तै भन्नुहोस् न तपाईँले अब एउटा फाइनेन्सियल प्लानरका गएर तपाईँले 10,000 सेयर किन्छु भन्नुभयो भने तपाईँलाई फाइनेन्स प्लानरले तपाईँको प्रपोजल बनाएर यो उसको रिस्क यो छ यस्तो यस्तो हुनसक्छ भनेर पोसिबिलिटी दिनुपर्छ. रियल इन्भेस्टमेन्ट त केही पनि छैन.
अनि एउटा अब प्रश्नको कुरा गर्दाखेरि एउटा अघि हामीले कुरा गरेसँग रिलेटेड एउटा प्रश्न आएको छ, अघि अब ऋण लिन सजिलो भएको छ भन्ने कुराहरू गर्दाखेरि एकजना श्रोताको प्रश्न चाहिँ के छ भने अब ऋण लिन सजिलो भए बेलामा चाहिँ अब मान्छेहरूले अझै पनि त्यो आफ्नो मोर्गेज तिर्न नसकेको समाचारहरू पनि आइरहेको छ अझ बढ्दो मात्रामा भन्ने खालको, के हो यो चाहिँ कसरी भइरहेछ भनेर सोध्नु भएको छ, के छ तपाईँको
यो कुरा? एकदम राम्रो कुरा गर्नुमा हामीले एकचोटि टपिक्स पनि उठाएको थियौँ है. अहिले चाहिँ डिफल्ट मोर्गेज चाहिँ 20 इयर्सको हाइएस्ट छ हेर्नुहोस् है, भने मतलब चाहिँ डिस्पाइट इन्ट्रेस्ट रेट लो भए पनि मान्छेहरूले लोनको रिपेमेन्ट 90 डेज टर्म भन्छ हामीले, 90 डेजमा डिफल्ट भनेको मतलब 3 महिनासम्म ढिलो हुने टर्म चाहिँ अहिले बढेको छ. अब यसको धेरै कुरा हुनसक्छ. फर्स्ट त मैले भने जस्तो अनइम्प्लोइमेन्ट मान्छेको लुज भएर होला, एउटा सिकनेसबाट होला होइन, तर एट द सेम टाइम हामीले के पनि बिर्सिनु हुन्न भने सिडनीमा तपाईँको लिभिङ एक्सपेन्स पनि एस्ट्रोनोमिकली बढाएको छ होइन, त्यसले गर्दा पनि धेरै मान्छेहरूलाई डिसब्यालेन्स हुन्छ. हो यसमा कुन कारणले भएको? जेनरली त अहिलेको सिनारीमा जब रेट घट्दैछ तपाईँको रिपेमेन्ट कम भएपछि नहुनुपर्ने हो, तर यो अभियसली हाइएस्ट छ भनेपछि या त हेर्नुहोस् हामीले एउटा कुरा त के पनि हो भने अहिले सिडनीको प्राइसहरू लास्ट 2 इयर्समा एकदमै हाई थियो, भन्दाखेरि त्यो अनुसार रिपेमेन्टहरू हाई छ. अब कस्तो मैले जे हाम्रो कम्युनिटीमा बढी देखेको चाहिँ मेरो आफ्नो सर्वेमा चाहिँ के छ भन्दाखेरि जेनरली हस्बेन्ड र वाइफले घर किनेको हुन्छ होइन. अब कति कुराहरू जस्तै भनौँ न, एउटा म सबबको नाम दिएँ, कोही हस्बेन्ड वाइफ रकडेलमा हुनुहुन्छ अरे, अब उहाँहरूले पहिला घर किन्दाखेरि उहाँले डबल काम गर्नुहुन्थ्यो, रकडेलमा रेन्ट गर्नुहुन्थ्यो, द्याट वाज अल पर्फेक्ट. अब उहाँ गएर भन्नुहोस् न, फर एक्जाम्पल आइरनल क्याथरिन फिल्ड जस्तो ठाउँमा गएर बस्नुभयो अरे, घर त किन्नुभयो हाई प्राइसमा, अब उहाँहरूलाई के प्रब्लम छ भन्दाखेरि कमिटको प्रब्लम छ, अब दुइटा काम गर्न सकिँदैन, काम एउटा भयो होइन, डेली ट्रान्सपोर्टलाई 1.5 आवर लाग्छ. अब त्यो बेला चाहिँ बच्चा हुन्छ नि, बच्चालाई पिकअप गरेर 6 बजी भएपछि एउटाको जब सेक्रिफाइस गर्नु पऱ्यो बच्चालाई हेर्न. त्यसले गर्दाखेरि त्यस्तो कुराले अब जस्तै गाडी दुइटा चाहिएला, किनभने रकडेल सिटीको कमिट गर्नु र तपाईँ क्याथरिनफिल्ड सिटी गर्दा दुइटा गाडी चाहियो, त्यसले गर्दा एक्सपेन्सहरू लिभिङ एक्सपेन्स बर्डन भएपछि त्यसमा पनि हुनसक्छ. त्यस्तो पनि धेरैको सिनारियो भएको छ, जुन कुरा चाहिँ हामीले पहिला घर किन्दा फ्याक्टर गरे हुँदैन होइन प्रायः मान्छेले, त्यही भएर यस्तोमा कटअप हुँदाखेरि चाहिँ तपाईँ हुनसक्छ. तर इन जेनरल नेपालीको कन्टेक्स्टमा मात्रै होइन, मैले अहिले पनि भने यो प्राय ऑल ओभर अस्ट्रेलियामै अहिलेको डिफल्ट रेट चाहिँ हजुरको हाई छ डेफिनेटली.
Hear more stories in your language by visiting sbs.com.au.